अनि अब चाहिँ पहिलो योहन्ना 3 अध्याय जहाँ हामी अध्ययन गर्दैछौँ आज हेर्नु छ। सबभन्दा पहिला म चाहिँ पढेर सुनाउँछु पहिलो योहन्ना 3:10। परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छन्। हरेक जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्वर बाटोको होइन र त्यो पनि होइन जसले आफ्नो भाइलाई प्रेम गर्दैन, किनकि तिमीहरूले सुरुदेखि सुनेको समाचार यही हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। कैन जस्तो होइन जो चाहिँ त्यस दुष्ट बाटोको थियो र आफ्नो भाइलाई माऱ्यो, अनि त्यसले उसलाई किन माऱ्यो? किनभने त्यसका आफ्ना कामहरू दुष्ट थिए तर त्यसका भाइका चाहिँ धर्ममय थिए। हे मेरा भाइहरू हो, संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान। हामी जान्दछौँ हामी मृत्युबाट जीवनमा सरिसकेका छौँ किनभने हामी भाइहरूलाई प्रेम गर्छौँ। जसले आफ्नो भाइलाई प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ। हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो, अनि तिमीहरू जान्दछौ कुनै पनि हत्यारासित त्यसभित्र रहिरहने अनन्त जीवन छैन। उहाँले हाम्रो निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ, यसैबाट हामी परमेश्वरको प्रेम थाहा पाउँछौँ र हामीले भाइहरूका निम्ति आफ्ना प्राणहरू अर्पण गर्नुपर्छ। तर जससँग यस संसारको सम्पत्ति छ र आफ्नो भाइलाई खाँचोमा परेको देख्छ तर ऊप्रति आफ्नो हृदय कठोर पार्छ र परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र? मेरा साना नानीहरू हो, वचनले मात्र होइन जिब्रोले मात्र पनि होइन तर कामले र सत्यताले प्रेम गरौँ। हामीले चाहिँ पहिले योहन्नाको 3 अध्याय अध्ययन गर्दै यहाँ आइपुगेको छौँ, अनि अहिलेसम्म हामीले पहिलो 3 अध्यायको 3 अध्यायमा के देख्यौँ भने परमेश्वरको सन्तान एकातिर छन्, उनीहरू चाहिँ परमेश्वरबाट जन्मेका हुन्, उनीहरूले आत्मिक जन्म पाएका छन् प्रभु येशु ख्रिस्टमा विश्वास गरेर। उनीहरूको आफ्नो पापबाट जब पश्चाताप गरेर आए, प्रभु येशु ख्रिस्ट मेरो लागि क्रुसमा मर्नुभयो, मेरो पापहरू बोकेर उहाँ मेरो लागि दुःख भोग्नुभयो, मरेर गाडिनु भएर बौरी उठ्नुभयो भनेर यो सुसमाचार उसले चाहिँ आफ्नो हृदयदेखि जब विश्वास गर्छ आफ्नो पापबाट फर्किँदै तब ऊ चाहिँ नयाँ जन्म पाउँछ, परमेश्वरबाट जन्मेको ऊ परमेश्वरको सन्तान हुन्छ। अनि त्यो दिनदेखि उसभित्र चाहिँ परमेश्वरको बिउ रहन्छ अथवा हुन्छ भनेको छ, जस्तो चाहिँ पहिले योहन्ना 3:9 हामीले पढेको थियौँ, हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैन अथवा गरिरहँदैन किनभने उहाँको बिउ उसमा रहन्छ र उसले पाप गरिरहन सक्दैन। त्यसैले पहिले योहन्ना 3 यो खण्डबाट चाहिँ अहिलेसम्म के सिकेको छ भने परमेश्वरको सन्तान चाहिँ आफ्नो जीवनशैली स्वरूप नै पापमा जिरहँदैन, यो असम्भव छ। ऊ चाहिँ पाप गरिरहन सक्दैन, ऊ पूर्ण रूपमा पापरहित सिद्ध पनि छैन किनभने ऊभित्र पाप स्वभाव छ, तर ऊभित्र चाहिँ नयाँ स्वभाव पनि छ, परमेश्वरको बिउ ऊभित्र छ, त्यसैले ऊ चाहिँ पाप गरिरहन सक्दैन। बरु उसको जीवन चाहिँ उसले गर्ने धार्मिकताको कामहरूले छुट्टिन्छ, ऊ चाहिँ बदलिएको जीवन हुन्छ, ऊ नयाँ जन्म पाएको छ, त्यसैले ऊ नयाँ व्यक्ति हो, नयाँ जीवन पाएको छ, उसको जीवन परिवर्तन भएको हुन्छ। अनि यो एकदम महत्त्वपूर्ण छ, के तपाईँको जीवन बदल्यो? ख्रिस्टले तपाईँको जीवन बदल्न सक्नुहुन्छ, यसैको लागि उहाँ आउनु भएको छ, यसैको लागि प्रभु येशु ख्रिस्ट आउनुभयो भन्ने कुरा चाहिँ यहाँ 5 लेखिएको छ। हाम्रो पापमय जीवनबाट हामीलाई चाहिँ मुक्त गर्नलाई पहिले भन्दा 3:5 पढ्छौँ, अनि तिमीहरू जान्दछौ हाम्रा पापहरू हरण गर्नलाई उहाँ प्रकट हुनुभयो। हाम्रो पापको अभ्यासको जीवनबाट बदलेर हामीलाई धार्मिकताको अभ्यास गर्ने जीवन दिनको लागि उहाँ आउनुभयो, अनि त्यो अलिकति अध्ययन गरेका थियौँ। दोस्रो कुरा चाहिँ उहाँ किन आउनुभयो भने यो अधर्मको जीवन त शैतानको काम हो, अनि शैतानको कामलाई नष्ट गर्न प्रभु आउनुभयो, त्यो चाहिँ 8 हामीले अध्ययन गरेका थियौँ। जसले पाप गर्दछ अथवा जसले पाप गरिरहन्छ त्यो शैतानबाट भयो, किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आएको छ। अनि शैतानका कामहरू नष्ट पार्नलाई नै परमेश्वरको पुत्र प्रकट हुनुभयो। त्यसले जब एउटा व्यक्तिले विश्वास गर्छ, मुक्ति पाउँछ, उसको जीवन बदलिन्छ, अनि ऊ चाहिँ पापमा जिउनुको सट्टामा अब धार्मिकतामा जिउन थाल्छ है, यहाँ चाहिँ प्रभु येशु आउनुभएको उद्देश्य यहाँ पुरा भएको छ, उसलाई चाहिँ बदल्नु भएको छ र ऊ चाहिँ परमेश्वरको सन्तान हो भन्ने देखिन्छ। तर जो चाहिँ धार्मिकताको काम होइन, अधर्ममै जिइरहेको छ, उसको जीवनशैली नै पापमा छ भने ऊ चाहिँ परमेश्वर बाटोको होइन भनेको छ, उसको आत्मिक बुवा चाहिँ शैतान हो भनेको छ। त्यसैले यहाँ दुईवटा कुरा, नम्बर एक चाहिँ के भने, यहाँ यहुन्नाले चाहिँ जाँच दिइरहेको छ साँचो विश्वासी कसरी चिन्ने। अनि पहिलो जाँच चाहिँ के भने, साँचो विश्वासी हो भने ऊ धार्मिकताको काम गरिरहेको हुन्छ, उसको जीवन बदलिएको हुन्छ, उसको जीवनमा चाहिँ धार्मिकताको फलहरू देखिन्छ, त्यो चाहिँ हामीले यहाँ हेऱ्यौँ। अब हेर्न लागेको दोस्रो जाँच चाहिँ के हो भने, दोस्रो कुरा, उसले चाहिँ परमेश्वरको छोराछोरीलाई प्रेम गर्छ, त्यो चाहिँ आज हेर्न थाल्दछ। एउटा जीवन साँच्चै मुक्ति पाएको छ भने उसले परमेश्वरको छोराछोरीहरूलाई प्रेम गर्छ, यो जाँच नम्बर दुई हो। जाँच नम्बर एक चाहिँ धार्मिकताको जीवन, बन्दीको जीवन, जाँच नम्बर दुई चाहिँ विश्वासीहरूप्रति प्रेम, क्रिस्चियनहरूप्रति प्रेम, आफ्नो भाइहरूलाई उसले प्रेम गर्छ, परमेश्वरको अरू सन्तानहरूलाई प्रेम गर्छ, ऊ पनि परमेश्वरको सन्तान हो, अनि अब परमेश्वरको अरू छोराछोरीहरूलाई पनि यो मेरो दाजुभाइ दिदीबहिनीहरू हो, मेरो आत्मिक परिवार हो भनेर प्रेम गर्छ। अनि त्यसैले अब प्रश्न एउटा हामीलाई यसरी सोधेर अध्ययन गर्न सक्छौँ, यो खण्ड जहाँ छ त्यो चाहिँ के भने, क्रिस्चियनहरूले एक अर्कालाई किन प्रेम गर्नुपर्छ, त्यो शीर्षक लिएर हामीले चाहिँ अध्ययन गर्न सक्छौँ। क्रिस्चियनहरूले एक अर्कालाई प्रेम गर्नुपर्छ भनेर धेरैचोटि भनेको छ बाइबलमा, किन त, कारण के दिनुभएको छ परमेश्वरले? अनि हाम्रो पहिलो यौहन्ना तिनको 11 हामी 24 पदसम्म चाहिँ कम्तीमा पनि यहाँ चारवटा कारणहरू हामी देख्छौँ, अनि त्यो चारवटा आज हेर्न भ्याउँदैनौँ हामी चाहिँ। पहिलो एउटा गर्दै सुरु गर्दै जाउँ अनि कहाँसम्म पुग्छौँ हामी। सबभन्दा पहिलो कारण चाहिँ 11 दिएको छ, किन क्रिस्चियनहरूले एकअर्कालाई प्रेम गर्नुपर्छ, पहिलो कारण नै यो छ, किनभने हाम्रो पिताको आज्ञा नै यही छ, हामी परिवारमा छ, हाम्रो बुवाको आज्ञा नै एकअर्कालाई प्रेम गर, त्यो चाहिँ हामी पढ्छौँ पहिलो यौहन्ना 3:11, किनकि तिमीहरूले सुरुदेखि सुनेको समाचार यही हो, हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ। यो परमेश्वरको आज्ञा हो, परमेश्वर प्रेम हुनुहुन्छ अनि उहाँले आफ्नो छोराछोरीलाई भन्नुहुन्छ तिमीहरूले एकअर्कालाई प्रेम गर्नुपर्छ, मैले तिमीहरूलाई प्रेम गर्दछु, तिमीहरूले एकअर्कालाई प्रेम गर्नुपर्छ। अब यहाँ भनेको कुरालाई एकछिन विचार गरौँ, 11 यहाँ के भनेको छ भने, यो चाहिँ सुरुदेखि सुनेको समाचार हो भनेको छ। अब सुरुदेखि भन्नाले चाहिँ यो चाहिँ पुरानो नियमदेखि भनेको हुनसक्छ, किनभने पुरानो नियममा पनि आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ त भनेको छ, 10 नै के हो भने छिमेकीलाई प्रेम गर्नुपर्छ, परमेश्वरलाई प्रेम गर्नुपर्छ, छिमेकीलाई प्रेम गर्नुपर्छ। पहिलो 4 आज्ञाले चाहिँ के सिकाउँदैछ भने, हामीले सारा हृदयले परमेश्वरलाई प्रेम गर्नुपर्छ, परमेश्वरलाई प्रेम गर्छौँ भने हामी साँचो परमेश्वरलाई छोडेर अर्कोलाई हामी ईश्वर मानिरहेको हुँदैन, परमेश्वरलाई प्रेम गर्छौँ भने साँचो परमेश्वरलाई छोडेर हामीले चाहिँ मूर्तिलाई हामी पूजा गरिरहेको हुँदैनौँ, उहाँको नामलाई व्यर्थमा लिँदैनौँ, अनि हामी उहाँलाई आदर गर्छौँ। अनि छिमेकीलाई प्रेम गर्छौँ भने हामी उसलाई बुवा आमादेखि सुरु हुन्छ, सबभन्दा नजिकको छिमेकी आदर गर्छौँ, आज्ञा पालन गर्छौँ, त्यसपछि हामी हत्या गर्दैनौँ, अब प्रेम गर्छौँ भने कहाँ गएर उसलाई मार्छौँ, प्रेम गर्छौँ भने उसको श्रीमतीसँग व्यभिचार गर्दैनौँ, हामी छिमेकीलाई प्रेम गर्छौँ भने उसबाट हामी चाहिँ केही पनि छोड्दैनौँ, पच गर्दैनौँ उसको कुनै पनि चिज, हामी उसलाई प्रेम गर्छौँ भने चाहिँ उसँग झुट पनि बोल्दैनौँ अनि उसको कुराको लोभ पनि गर्दैनौँ। अनि पुरानो नियमले नै पनि त्यसैले छिमेकीलाई प्रेम गर्नुपर्छ भनेर सिकाएको छ, तर सायद यो खण्डमा चाहिँ त्योभन्दा पनि सुरुदेखि नै सुनेको समाचार यही हो भनेको चाहिँ येशु ख्रिस्टको सेवकाईको सुरु अथवा येशु ख्रिस्टको सेवकाईदेखि नै हामीले थाहा पाएको कुरा हो, अर्थात् मत्ती मर्कुस लुका यूहन्नामा प्रभु येशुले सिकाउनु भएकै कुरा यो हो। अनि विशेष गरी येशु ख्रिस्टको सेवकाईको अन्तिम दिनहरूमा उहाँले चाहिँ के सिकाउनु भयो भने विशेष गरी प्रेमको बारेमा सिकाउनु भयो। जस्तै एउटा खण्ड हामी हेरौँ, यहाँ फर्किआउनेछौँ, तर पहिलो के अरे युहन्नाको सुसमाचार 13 अध्यायमा एकचोटि पल्टाउनुहोस् त मसँग। युहन्नाको 13:34-35 क्रुसमा जानुभन्दा अघिल्लो रात प्रभु येशूले आफ्ना चेलाहरूलाई म एउटा तिमीहरूलाई नयाँ आज्ञा दिन्छु भनेर यहाँ सिकाउनु भएको कुरा पढ्नेछौँ। योभन्दा 13:34-35 हामी पढ्छौँ। याद गर्नुहोस्, प्रभु येशूलाई चाहिँ अब चाँडै नै पक्रेर लानेवाला छ, धोका दिने युदा इस्करियोतले उहाँलाई धोका दिनेवाला छ। उहाँले भन्दै हुनुहुन्छ तिमीहरू सबै मलाई छोडेर जानेछौ, अनि तिमीहरूले चाहिँ मलाई तिमीहरूलाई म एउटा नयाँ आज्ञा दिँदैछु। 34 पद, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु, तिमीहरूले एकअर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु उसरी नै तिमीहरूले पनि एकअर्कालाई प्रेम गर। त्यसैले एउटा आज्ञा, नयाँ आज्ञा सुरुदेखि हामीले सुनेको भनेको छ। 35 पद, तिमीहरूको आपसमा प्रेम छ भने यसैबाट सबैले तिमीहरू मेरा चेला रहेछौ भने थाहा पाउनेछ। हे, यहाँबाट चाहिँ प्रभु येशूले के सिकाउनु भएको रहेछ भने साँचो विश्वासी यसैबाट चिनिन्छ, तिमीहरू मेरो चेला हो भने कसैबाट थाहा पाइन्छ भने जब तिमीहरूको आपसमा चाहिँ प्रेम छ भने। त्यसैले साँचो चेला को हो भनेर चाहिँ संसारको सामु चिनाउने कुरो चाहिँ के रहेछ भने विश्वासीहरूको बिचको आपसको प्रेम। अब पहिलो योजनामा फर्केर जाउँ त, पहिलो योजना 3 अध्याय जहाँ चाहिँ त्यो 11 पदलाई हामी हेर्दैछौँ। किनकि तिमीहरूले सुरुदेखि सुनेको समाचार यही हो, यो समाचार भन्ने शब्द है चाहिँ समाचार भनेर पनि अनुवाद गर्न सकिन्छ, अर्को चाहिँ यसलाई चाहिँ घोषणा अथवा जुन घोषणा भएर आएको खबर जसमा चाहिँ एउटा आज्ञा छ त्यो भन्न खोजेको है। सुरुदेखि नै सुनेको समाचार, सुसमाचार भने होइन, सुरुदेखि नै सुनेको समाचार भन्नाले सुरुदेखि सुनेको आज्ञा भनेर चाहिँ यसलाई बुझ्दा सबै मेल खान्छ यहाँ। जस्तो एकचोटि हेर्नु त, पहिले योहन्ना 3:23 यही खण्डको लास्टतिर यसरी भनेको छ, अनि उहाँको आज्ञा यही हो, उहाँका पुत्र येशू ख्रीष्टको नाममा हामीले के गर्नुपर्छ, विश्वास गर्नुपर्छ पहिला, र उहाँले हामीलाई आज्ञा दिनुभए अनुसार एकअर्कालाई के गर्नुपर्छ, प्रेम गर्नुपर्छ। त्यसैले पहिलो योहन्ना 3:23 चाहिँ दुईवटा आज्ञाहरू छन्, एउटा चाहिँ विश्वास गर्नुपर्छ, अर्को चाहिँ प्रेम गर्नुपर्छ। यो पहिलो आज्ञा विश्वास गर्नुपर्छ आज्ञा भन्ने कसलाई दिएको आज्ञा हो, विश्वासीलाई कि अविश्वासीलाई? यो त अविश्वासीहरूलाई, किनभने उनीहरूले विश्वास गरेका छैनन्। अनि योहन्नाले चाहिँ आफ्नो योहन्नाको सुसमाचार भन्ने त्यो 21 उत्कृष्ट अध्यायहरूमा चाहिँ उसले विश्वास गर्नुपर्छ, जसले विश्वास गर्छ उसले अनन्त जीवन पाउँछ। यो यही कारण मैले लेख्दैछु, तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेर उहाँको नाममा तिमीहरूले अनन्त जीवन पाओ। विश्वास, विश्वास भन्दै कति पटक भनेको, आज मैले गनेको ठिक 100 पटक यो विश्वास भन्ने शब्द योहन्नाको सुसमाचारमा छ। 86 पदहरूमा 100 पटक विश्वास भन्ने शब्द चाहिँ योहन्नाको सुसमाचारको मुख्य कुरा हो। त्यसैले पहिलो चाहिँ विश्वास गर्नुपर्छ, अनि त्यसपछि चाहिँ पहिलो योहन्ना 3:23 यहाँ के लेखेको छ भने हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ। यो चाहिँ कसलाई दिएको आज्ञा हो, विश्वासीलाई कि अविश्वासीलाई? यो चाहिँ विश्वासीलाई हो। अनि यो आज्ञा चाहिँ पहिलो योहन्नाको पत्रको एउटा मूल विषयहरूमध्येमा पर्छ। योहन्नाको सुसमाचारमा उही व्यक्ति योहन्नाले चाहिँ विश्वास, 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 मुक्ति पाउनलाई भनेर चाहिँ उसले लेख्दैछन्, अनन्त जीवन पाउनलाई, अनन्त जीवन पाउनलाई विश्वास। अनि पहिलो योहन्नामा चाहिँ अनन्त जीवन पाएकाहरूले चाहिँ प्रेम गर्नुपर्छ, प्रेम, प्रेम, प्रेम भनेर चाहिँ उसले लेख्दैछन्। लेख्दै हुनुहुन्छ है, योहन्नाको सुसमाचार अविश्वासीहरूलाई लेख्दैछन् विशेष गरी, र पहिलो योहन्ना चाहिँ विश्वासीहरूलाई लेख्दैछन्, र उसको मुख्य फोकस चाहिँ विश्वासीहरूलाई छ। र यो पहिलो योहन्नाको 107 पदहरूमा 44 पदमा चाहिँ प्रेमको बारेमा छ, भनेको 41%, झन्डै झन्डै आधा यो पुस्तक नै, पहिलो योहन्नाको पत्र नै प्रेम गर्नुपर्छ एकअर्कालाई। पहिले भन्दा दुई अध्यायमा त्यसको कुरा गरेछ, सातदेखि एघार पद। पहिले भन्दा तिन अध्यायमा कुरा गरेछ हामीले अध्ययन गरेको खण्ड दसदेखि चौबिस, अनि पहिले भन्दा चारको सातदेखि एक्काइसमा पनि गरेछ, अनि त्यसपछि पहिले भन्दा पाँचको एकदेखि तिन पदमा पनि। त्यसैले यो चाहिँ सुरुदेखिको आज्ञा यही हो, हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ। त्यसले हामी किन एकअर्कालाई प्रेम गर्नुपर्छ, किनभने यो आज्ञा हो उहाँको। किन छोराछोरीहरूले बुवा आमाको आज्ञा पालन गर्नुपर्छ, किनभने उहाँहरूको बुवा आमालाई आदर गर्नुपर्छ। बुवा आमा हो, उहाँहरू अधिकारीहरू हो, अनि अधिकारीले हामीलाई आज्ञा दिँदाखेरि त हामीले मान्नुपर्छ। अनि जब हामी मान्दैनौँ त्यसले के देखाइरहेछ भन्नुहोस् त मलाई, जब हाम्रो अधिकारीले हामीलाई यसो गर भन्दाखेरि हामी यसो गर्दैछौँ त्यसले के देखाइरहेछ, हामी चाहिँ विद्रोही रहेछ, हामी पापी रहेछ, हामी चाहिँ अट्टेरी रहेछ, हाम्रो पापी हृदय देखाइरहेछ। अनि त्यसैले हामीलाई चाहिँ परमेश्वरले चाहिँ पहिला भन्नुहुन्छ, तिमीहरू त मेरो छोराछोरीहरू हो है, तिमीहरू त मेरो सन्तान हो है, मेरो आज्ञा मान्नेहरू हो, मान। अनि यहाँ चाहिँ यसबाट के बुझ्छ भने यो स्वतः हुँदैन रहेछ, उहाँको सन्तान भएर पनि हामीले आज्ञा नमान्न पनि सक्छ, किनभने हामीसँग पाप स्वभाव छ। त्यसैले विश्वासीको लागि चाहिँ हरेक दिनको रोजाइ हो, उहाँलाई खुसी पार्ने कि आफूलाई खुसी पार्ने, उहाँको आज्ञा मान्ने कि मेरो मन खुसी गर्ने, हरेक दिन यो रोजाइ हो। अनि छ नि, याद गर्नुहोस् है प्रिय दाजुभाइ दिदीबहिनीहरू, जसले मुक्ति पाउनुभएको छ, जो भए पनि हरेकचोटि जब हामीले एउटा निर्णय गर्छौँ नि, रोज्छौँ यता जाने कि यता जाने, यो चाहिँ ठिक बाटो होइन, यो चाहिँ ठिक बाटो हो, हामी एक कदम यता सार्यौँ है ठिक बाटोतिर, त्यो निर्णयले हामीलाई अर्को ठिक निर्णय गर्न मद्दत मिल्छ। हरेक सही कदमले अर्को सही कदम चाल्न सजिलो हुन्छ। त्यस्तै गरी जब हामीले गलत कदम चाल्छौँ, एउटा कदम मात्र सानो, धेरै पर त गएको छैन नि मैले, अलिकति त यहाँ अलिकति हो, मैले गर्नु त नहुने हो तर अब गर्दैछु है, एउटा मात्र कदम, तर हरेक गलत कदमले तपाईँलाई अर्को गलत कदम चाल्नलाई चाहिँ तपाईँलाई चाल्न सजिलो पार्छ। सानो नठान्नुहोस्। अनि के हुन्छ, हरेक हाम्रो रोजाइले हामीलाई एउटा बानीमा विकास गर्छ, हामीलाई बानी बसाल्न थाल्छ। हामीले यदि आज्ञा मान्ने बानी गर्यो भने हाम्रो आज्ञा मान्ने बानी विकास हुन्छ, अथवा आज्ञा एउटा आज्ञा मान्दा अर्को आज्ञा मान्न सकिन्छ, गर्दै गर्दै हामी आज्ञा मान्ने बानी हुन्छ। अनि जब हामी यसरी बानी बस्न थाल्छ हाम्रो चरित्र बदल्न थाल्छ, बुझ्नुहुन्छ। हरेक रोजाइले हरेक व्यक्तिमा एउटा बानी विकास हुन्छ, अनि जब बानी विकास हुन थाल्छ एक किसिमको चरित्र विकास हुन थाल्छ। एक दिनमा म चरित्र बदल्छु भनेर नठान्नुहोस्, त्यो धेरै कदमहरूको हामी चालिसकेपछिको बानीको प्रतिफल हो। अनि हाम्रो चरित्र विकास एउटा एक किसिमको व्यक्ति हुन थाल्छ, हामी एक किसिमको व्यक्ति हुन थाल्छ। अनि हामी कस्तो किसिमको व्यक्ति हौँ भन्ने कुराले चाहिँ हाम्रो गन्तव्य निर्धारण गर्छ। जो धार्मिकताको काम गरिरहेछ ऊ त परमेश्वरको सन्तान हो भन्ने कुराको प्रमाण हो, जो अधर्ममा जिरहेको छ ऊ त आत्मिक रूपमा ऊ शैतानको सन्तान हो भन्ने चाहिँ प्रमाण हो। त्यसैले यहाँ चाहिँ परमेश्वरको आज्ञा भनेछ। अनि हेर्नुहोस् न, यहाँ लेखेको छ, किनकि तिमीहरूले सुरुदेखि सुनेको समाचार यही हो, हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ। यूहन्नाको अब मुख्य ध्यान यसमै छ कि साँचो गरी परमेश्वरबाट जन्मेको उहाँको सन्तान र जो चाहिँ साँचो परमेश्वरको सन्तान होइन, सजिलो भाषामा भन्ने हो भने साँचो क्रिस्चियन र झुटो क्रिस्चियन कसरी छुट्याउने, किनभने झुट्टा शिक्षा फैलिरहेको थियो। याद गर्नुहोस्, यूहन्नाकै समयमा यूहन्ना चाहिँ अन्तिम प्रेरित हुन्, अरू प्रेरितहरू मरि गइसकेपछि पनि यूहन्ना बाँचिरहेकै छन्। अनि उसले भन्छ यो अन्तिम समय हो, त्यहाँ धेरै झुटा ख्रिस्ट विरोधीहरू धेरै छन्, अनि त्यहाँ चाहिँ झुटा क्रिस्चियनहरू त्यसैले धेरै छन्, कसरी चिन्ने? अनि उसले भन्दैछ नम्बर जाँच नम्बर दुई कि उसले भन्दैछ कि साँचो चेला चाहिँ कसरी चिनिन्छ भने आफ्नो क्रिस्चियन दाजुभाइ प्रति भएको उसको प्रेमबाट चिनिन्छ। अनि उसले वास्तवमा प्रभु येशूकै शिक्षालाई दोहोऱ्याइरहेछ, वास्तवमा योहन्ना 13:13 जे भन्नुभएको थियो प्रभुले उसले त्यही सिकाइरहेको छ. अनि त्यसैले यो आज्ञा किन दिनुभएको छ भने परमेश्वरले आफ्नो छोराछोरीहरूलाई, ल तिमी मेरो सन्तान हौ, अब तिमीले चाहिँ मेरो सन्तान हो भन्ने कुरा देखाऊ, देखाइदियो यो संसारमा, म तिम्रो बुवा हो, तिमी मेरो छोराछोरी हो भनेर चाहिँ कसरी देखाऊ, एकअर्कालाई प्रेम गरेर. यो 11 पदले सिकाउँछ. अब दोस्रो कारण किन हामी क्रिस्चियनहरूले एकअर्कालाई प्रेम गर्नुपर्छ, एक त आज्ञा भएकोले, दोस्रो चाहिँ के हो भने जीवन छ भने त्यहाँ प्रेम हुन्छ. दोस्रो कारण यही हो, जीवन छ भने जीवनको प्रमाण पनि हुन्छ, जुन जीवनको प्रमाण चाहिँ हो प्रेम हो. अनि पहिले योभन्दा 3:11-15 चाहिँ अब यो दोस्रो कुरा अलिकति हामी हेर्नेछौँ, यहाँ पढ्छौँ 12-15. कैन जस्तो होइन भनेर सुरु गर्छ यहाँ, कैन जस्तो होइन जो चाहिँ त्यस दुष्ट बाटोको थियो र आफ्नो भाइलाई मार्यो, अनि त्यसले उसलाई किन मार्यो, किनभने त्यसका आफ्ना कामहरू दुष्ट थिए तर त्यसका भाइका चाहिँ धर्ममय थिए. के मेरा भाइहरू हो, संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान. हामी जान्दछौँ हामी मृत्युबाट जीवनमा सुरिसकेका छौँ किनभने हामी भाइहरूलाई प्रेम गर्छौँ. जसले आफ्नो भाइलाई प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ. हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो. अनि तिमीहरू जान्दछौ कुनै पनि हत्यारासित त्यसभित्र रहिरहने अनन्त जीवन छैन. जीवन छ भने या प्रेम हुन्छ. यदि त्यहाँ जीवन, यदि त्यहाँ घृणा छ, हत्या छ भने त्यहाँ जीवन छैन. प्रेम चाहिँ जीवनको प्रमाण हो, अनन्त जीवनको, आफ्नै जीवनको कुरा गरिरहेको. शारीरिक जीवन त एउटा पोस्टर पनि छ तर हामीसँग परमेश्वरको जीवन, हामीले नयाँ जन्म पाएर त्यो परमेश्वरको बिउ हामीभित्र छ भने हाम्रो जीवनमा चाहिँ यो विशिष्ट परमेश्वरको ईश्वरीय प्रेम चाहिँ हुन्छ भन्ने कुरा चाहिँ यहाँ गरिरहेछ. अब यहाँ एकछिन हेर्नुहोस्, योभन्दाले के गर्दैछ यो कुरा सिकाउनलाई. उसले चाहिँ इतिहासको पन्नाहरू धेरै पल्टाएर त्यही पर धेरै अगाडिको एउटा व्यक्तिलाई चाहिँ उसले लिन्छ. पुरानो नियमको पुस्तकबाट एकजना कैन भन्ने एउटा व्यक्तिलाई चाहिँ लिन्छ र उसको जीवनबाट चाहिँ सिकाउन थाल्छ, उसले गरेको हत्याबाट यहाँ सिकाउन थाल्छ. एकछिन त्यो कैनलाई हेर्नुभन्दा अगाडि एउटा कुरा चाहिँ यहाँ भनिहालौँ. त्यो के भने एउटा असल बाइबल अध्ययन गर्ने विद्यार्थी, अनि हामी सबै नै बाइबल विद्यार्थी हुनुपर्छ, युवाहरू मात्र होइन सबै नै. त्यसैले पढ्न सिक्नै पर्छ भनेर हामीले चाहिँ हामीले भन्न कहिले पनि हामी थाक्ने छैनौँ. यहाँ तपाईँ विश्वासमा बढ्ने हो भने तपाईँले पढ्न सिक्नै पर्छ, अनि तपाईँ पढ्न सिक्ने मात्र होइन तपाईँले अब अध्ययन गर्न सिक्नुपर्छ. अनि यो सब सक्नुहुन्छ, म त सक्दिनँ होला, सक्नुहुन्छ. किन उहाँले दिनुभयो यत्रो बाइबल, है कसलाई दिनुभयो, हामी परमेश्वरको सन्तानलाई. अनि यो परमेश्वरको वचनहरूलाई हामीले चाहिँ अध्ययन नगरिकन हामी चाहिँ आत्मिक रूपमा बढ्न सक्दैनौँ, हामी आत्मिक रूपमा उहाँको काम लाग्दो सेवक सेविकाहरू हुन सक्दैनौँ. यो अति महत्त्वपूर्ण छ. त्यसैले यहाँ के देख्छौँ भने योभन्दा चाहिँ एउटा राम्रो बाइबल विद्यार्थी थियो, उसले अब कुरा सिकाउनलाई ऊ चाहिँ पुरानो नियमभित्र छिर्छ, अनि पुरानो नियमबाट एकजना व्यक्तिको कुरा गर्न थाल्छ. त्यसैले यसबाट के सिक्छौँ भने हामी चाहिँ पुरानो नियमसँग एकदम परिचित हुनुपर्छ. कतिको परिचित हुनुहुन्छ तपाईँ? हामी उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था गर्दै हामी सबै योशू न्यायकर्ता रुथ पहिलो समय दोस्रो समय यी सब पुस्तकहरू पहिलो राजा दोस्रो राजा पहिलो इतिहास दोस्रो इतिहास एज्रा नेहेमिया एस्तर यो सबै पुस्तकहरू अनि त्यसपछि अगमवक्ताको पुस्तकहरू है सँग हामी चाहिँ राम्ररी परिचित हुनुपर्छ. हुनुहुन्न तपाईँहरू राम्रोसँग परिचित, तर तपाईँले अठोट राख्नुपर्छ परमेश्वरले मलाई एउटा किताब दिनुभएको छ भने के त्यो किताब मन नपढ्ने, एउटै किताब दिनुभएको छ अनि त्यही एउटा किताब हामी चाहिँ व्यवस्था गर्नु हुँदैन. पवित्र आत्मा चाहिँ दुवै पुरानो नियम नयाँ नियम दुवैको उहाँ लेखक हुनुहुन्छ. अनि उहाँले पावलद्वारा के भन्नुभयो भने पुरानो नियममा लेखिएका सबै घटनाहरू सबै कुराहरू चाहिँ हाम्रो उदाहरणका निम्ति त्यो सब लेखिएका हुन् र हामीलाई चेतावनी दिनका लागि लेखिएका हुन् भनेर भन्छ. पहिलो कुरा 10:11 पावलले त्यो भनेको छ. दुःखको कुरा के भने पुरानो नियम को धेरै अज्ञानता छ विश्वासीहरूको बिचमा, म सोध्न चाहन्छु पुरानो नियमको इतिहासलाई तपाईँ कति राम्रोसँग जान्नुहुन्छ? जस्तो कि सृष्टि, त्यसपछि जलप्रलय, मुख्य मुख्य घटनाहरू हेर्दैछु मैले, सृष्टि, जलप्रलय, त्यसपछि बाबेल धरारामा भाषाको खलबल र जातिहरूको सुरुवात, अनि त्यसपछि एउटा व्यक्ति अब्राहमको बलावट, उत्पत्ति 1-12 अध्याय त्यहाँ पुग्यौँ है, अनि त्यसपछि अब्राहमदेखि लिएर अब्राहमको सन्तानहरू चाहिँ कसरी मिश्र देशमा कैदमा पुगेको, उत्पत्तिको पुस्तक भयो, प्रस्थानको पुस्तक सक्यो है, कतिको राम्रोसँग थाहा छ त्यो घटनाहरू। त्यसपछि मिश्र देशबाट निस्किन्छन्, प्रस्थानको पुस्तक, अनि मिश्र देशबाट निस्केर उनीहरू चाहिँ प्रतिज्ञाको देशलाई कब्जा गरेको, योशुको पुस्तक, अनि त्यसपछि उनीहरू योशु, अनि त्यसपछि त्यो प्रतिज्ञा गरेको देशमा बसोबास गरेको केही वर्ष, 100, 200, 300, अनि त्यसपछि उनीहरूलाई चाहिँ उनीहरू परमेश्वरलाई अनादर गरेकोले, आज्ञा तोडेकोले परमेश्वरले एकचोटि होइन पटक पटक बारम्बार चेतावनी दिँदा 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 पनि उनीहरूले नमानेकोले, पश्चाताप नगरेकोले परमेश्वरले उनीहरूलाई दुई ठाउँमा पुर्याइदिनुहुन्छ, उत्तरको इजरायललाई असिरियामा, दक्षिणको यहुदालाई चाहिँ बेबिलोनमा। कतिको परिचित हुनुहुन्छ यो घटनाहरू? यो सब चाहिँ तपाईँ पढेर मात्र थाहा हुन्छ, मैले भन्दाखेरि ए त्यस्तो पनि रहेछ त्यहाँ भन्ने मात्र हुन्छ, आफै नपढेसम्म यहाँ छिर्दैन। त्यसरी तपाईँले यी खण्डहरू पढ्नुहोस्, एकदम रोचक छ वास्तवमा, बाइबल बोरिङ छैन। बाइबल तपाईँले चाहिँ परमेश्वरलाई चिन्नु भएको छ भने तपाईँको लागि त यो कदापि बोरिङ हुन हुँदैन, हुन सक्दैन, भने तपाईँ पवित्र आत्मासँग चाहिँ ठिक हुनुपर्छ। अस्ति 2 हप्ताको अगाडिको हाम्रो अध्ययन के थियो, तिमीले उस पवित्र जनबाट अभिषेक पाएका छौ, अनि त्यसैले सबै कुरा जान्न सक्छौँ, बाइबल हामी जान्न सक्छौँ, अनि हामी परमेश्वरको ज्ञानमा बढ्न सक्छौँ, हामी कामलाग्दो सेवकहरू हुन सक्छौँ, हामी एक दिन उहाँको स्यापासी पाउन सक्छौँ। त्यसैले त उहाँले चाहिँ यसरी हो भनेर लेखिदिनु भएको छ। अनि जब चाहिँ हामी चाहिँ त्यहाँ पढ्छौँ, अनि पुरानो नियमको इतिहास, इजरायल दुई भाग भएको, असिरियनहरूले उनीहरूलाई कैद लगेको 722 BC, त्यसपछि बेबिलोनीहरूले यहुदालाई कैद लगेको 586 BC। यो एकदम क ख ग हो वास्तवमा बाइबलको इतिहासको एकदम साधारण तथ्यहरू, तर नपढिकन जाँदैन, पढ्नुपर्छ। अनि त्यसपछि उनीहरू फर्केर आएको एजराको समयमा, लगभग 50,000 होइन, थोरैजना फर्केर आएको, अनि निर्माण गर्न थालेको परमेश्वरको भवन, एजराको पुस्तकको विषय त्यही हो। अनि त्यसपछि केही दशक बित्छ, अनि यरुसलेमको पर्खाल निर्माण गर्न फेरि नेहेमियाको पुस्तकमा बयान गरेको छ, अनि पुरानो नियम इतिहास त्यहीसम्म त छ नि, सक्यो त्यसपछि। अनि तपाईँ भन्नुहुन्छ अनि यसै यर्मियाहरू कहाँ, सबै चाहिँ यही इतिहासभित्र नै घुस्ने पुस्तकहरूमा, यसैयादेखि मलाखीसम्म। अनि त्यसैले पुरानो नियम इतिहास चाहिँ जान्न आवश्यक छ। यो हुन्नाले चाहिँ पुरानो नियम इतिहासको धेरै अगाडिबाट एउटा कैन भन्ने व्यक्ति लिँदैछ। अब एउटा प्रश्न उठ्छ, किन कैन, किन यो हुन्नाले यो कैनको उदाहरण लिएको? हेर्नुहोस् न यहाँ पहिलो हुन्ना 3:12, यानि दोहोऱ्याउँदै दोहोऱ्याउँदै पढ्दैछौँ, कैन जस्तो होइन, यहाँ चाहिँ प्रेमको कुरा गर्दैछ, अनि कैन चाहिँ भाइलाई प्रेम गर्ने व्यक्ति होइन भन्दैछ। हामी कैन जस्तो हुनु हुँदैन, कैन जस्तो होइन जो चाहिँ त्यस दुष्ट बाटोको थियो होइन त, र आफ्नो भाइलाई मार्यो, त्यसले उसलाई किन मार्यो, किनभने त्यसका आफ्ना कामहरू दुष्ट थिए तर त्यसका भाइका चाहिँ धर्ममय थिए। त्यसैले युन्नाले चाहिँ कैनलाई किन लिन्छन् भने आफ्नो शिक्षालाई अब उदाहरणसहित प्रस्तुत गर्नलाई, कसरी हामी चाहिँ एउटा मुक्ति नपाएको व्यक्ति जान्न सक्छौँ। हुन त कहीँ चाहिँ म पनि परमेश्वरलाई आराधना गर्ने व्यक्ति हो भनेर प्रस्तुत भइरहेछ, ऊ झुट्टो क्रिस्चियन हो है, भनौँ न त्यो बेला क्रिस्चियन भन्ने त थिएन, तर ऊ झुट्टो आराधक हो, ऊ साँचो होइन। कसरी कहीँ चाहिँ साँचो होइन भन्ने देखिन्छ, किनभने परमेश्वरको सन्तानप्रति उसको प्रेमै थिएन। हाबिल उसको आफ्नै भाइप्रति प्रेम थिएन, अझ भन्नु भने त्यहाँ त द्वेष थियो, दुश्मनी थियो, घृणा थियो, आफ्नै भाइलाई मार्यो, यसबाट देखिन्छ कि ऊ परमेश्वरबाटको होइन, ऊ शैतानबाटको थियो, शैतानबाट। त्यसैले यहाँबाट एउटा शिक्षा ल्याउँ, तपाईँले कसलाई प्रेम गर्नुहुन्छ भन्ने कुराले तपाईँको आत्मिक परिवार देखाउँछ। तपाईँ कसलाई प्रेम गर्नुहुन्छ भन्ने कुराले तपाईँको साँचो परिवार प्रकट गर्छ। जस्तो कि एउटा व्यक्ति चर्च जान्छ, लगभग जान्छ है, कहिले काहीँ छुट्ला तर पनि गइरहेछ, केही न केही कारण गइरहेछ। जवान हो भने, छोराछोरी हो भने उनीहरू बुवा आमाको कारण गइरहेछ गइरहेछ, अनि ठुलाहरू पनि कहिले काहीँ के कारण आउँछ, छिमीको हुन्छ कि मलाई अलिकति फलिफाप हुन्छ कि होइन, मेरो पसल अलिकति राम्रोसँग चाहिँ बिक्री हुन थाल्छ कि, अनि जे होस् आइरहेछ चर्च है। तर चर्चबाट खुत्किने बित्तिकै कहाँ जान्छ ऊ, स्वतन्त्र हुने बित्तिकै कहाँ जान्छ ऊ, चाहिँ आफ्नो संसारको साथीहरूमा जान्छ। अब जाँच्नु पऱ्यो त्यो व्यक्ति क्रिस्चियन हो, त्यसो भए ऊ फ्री हुने बित्तिकै संसारको साथीहरू जान्छ, अथवा अथवा उसले चाहिँ आफ्नो मोबाइल खोल्छ, फेसबुक खोल्छ, अनि संसारको साथीहरूसँग चाहिँ अनेक कुराकानीहरू गर्न थाल्छ। देख्दै हुनुहुन्छ, चर्च त आएछ तर ऊ स्वतन्त्र हुने बित्तिकै, चर्चबाट फुत्किने बित्तिकै ऊ त संसारकै साथीहरूसँग चाहिँ उसको घुलमिल छ, समय बित्छ, कुराकानी बित्छ, गफ हुन्छ, हाँसो हुन्छ, अनि आदान प्रदान हुन्छ, शब्दहरू, चित्रहरू, भिडियोहरू अनेक, अथवा भनौँ त्यो नगरे पनि अर्को व्यक्ति होला, उसलाई फेसबुक भन्ने थाहा पनि छैन, उसलाई मोबाइल चलाउनु पनि आउँदैन, तर ऊ चाहिँ के गर्छ, चर्चबाट निस्किने बित्तिकै ऊ चाहिँ उसको मुक्ति नपाए अथवा ऊ अख्रिष्टीय व्यक्तिहरू, संसारको व्यक्तिहरूसँग गएर चाहिँ केही योजनाहरू बनाउँछ, ओ हामी पिकनिक जाउँ क्या अरे, अथवा यो गरौँ त्यो गरौँ, उनीहरूसँग नै उसको पुरा जीवन बितिरहेछ। वास्तवमा एकछिन शनिबार चाहिँ चर्चमा टुप्लुको देखा पर्छ, तर त्यसपछि चाहिँ उसको बाँकी समय कहाँ छ, संसारमै छ, अथवा ऊ चाहिँ आफ्नो अख्रिष्टीय एउटा छिमेकी कहाँ जान्छ। अब गवाई दिनलाई होइन, तपाईँ ऊ असल गवाई हुन, प्रभुलाई चिनाउन नभइकन ऊ चाहिँ गफ गर्न, टिभी हेर्न, समय काट्न, तर हेर्नुहोस् है अर्कोतिर चाहिँ हामी अर्को समूह देख्छौँ। उदाहरण बाइबलबाट दिन्छु, यो चाहिँ प्रेरितको चार अध्यायमा मसँग पल्टाउनुहोस् त, प्रेरितको चार अध्याय, यहाँ पहिलो क्रिस्चियनहरूलाई देख्छौँ, यरुसलेमका क्रिस्चियनहरू जब चाहिँ उनीहरूलाई सतावट को तातो लाग्न थालिरहेको, जब चाहिँ यहुदी शासकहरूले चाहिँ यो प्रचारलाई बन्द गर्नु पर्यो भन्दै थियो, के प्रचार गर्दै थिए उनीहरूले, के प्रचार गर्दै थिए भने चाहिँ येशु ख्रिस्ट जो मारिनु भयो उहाँ जिउँदो हुनुहुन्छ, हाम्रै आँखाले देखेका छौँ, उहाँमा पापहरूको क्षमा छ, उहाँ प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ, उहाँ जीवित हुनुहुन्छ, उहाँ मरेको मरे हुनुहुन्न, हेर्न जाओ चिहान रित्तो छ, अनि रित्तो थियो, कसैले पनि त्यो लास देखाउन सकेन। अनि यो प्रचार चाहिँ सनसन्दी फैलिरहेको थियो यरुसलेममा, हजारौँले विश्वास गर्दै थिए, अनि यहुदी शासक वर्ग चाहिँ आत्तिरहेको थियो, यसलाई चाहिँ चुप लगाउनु पर्यो साथीहरू भन्दै थियो उनीहरूले। अनि उनीहरूले चाहिँ प्रेरितहरू, त्यो मुख्य प्रचारकहरूलाई चाहिँ मिटिङमा बोलाउँछ, अनि उनीहरूलाई चाहिँ धम्की दिन थाल्छ। यहाँ सुन्छौँ, पढ्छौँ चारको पाँच पदमा, प्रेरित चारको पाँच, अनि भोलिपल्ट यस्तो भयो, तिनीहरूका शासकहरू, बुढा प्रधानहरू, शास्त्रीहरू, महापुजारी हन्ना, स्काइफा, युहन्ना, अलेक्जान्डर र महापुजारीका आफन्तहरू जति थिए जम्मै यरुसलेममा भेला भए, सबै भिआइपीहरू यरुसलेममा चाहिँ भेला भएछ, अनि उनीहरू चाहिँ यो प्रचारलाई बन्द गर्ने अठोटमा छन्, जन्मदेखिको लङ्गडोलाई निको पारिएको थियो। रे तिन अध्यायमा निको पार्ने को थिए, सामान्य माछा मार्ने पत्रुस र युहन्ना, तर उनीहरूले भन्छ हामीले होइन, तर नासरतको येसुको नाममा ऊ उठेको हो, अनि उहाँ बाहेक अरू कुनै मुक्तिदाता छैन। हेर्नुहोस् न, पत्रुसको प्रचार चाहिँ भयङ्कर छ, सात पदमा प्रश्न गरिन्छ, अनि उनीहरूलाई बिचमा उभ्याएर तिनीहरूले सोधे, तिमीहरूले कुन चाहिँ सामर्थ्यमा अथवा कुन चाहिँ नाममा यो लङ्गोडालाई निको पार्यो,
आठपद तब पत्रुसले पवित्र आत्माले भरेर तिनीहरूलाई भने, हे जनताका शासकहरू र इजरायलका बुढा प्रधानहरू हो, यस दुर्बल मानिसका निम्ति जुन भलाइको काम गरियो त्यस सम्बन्धमा यो कसबाट निको पारियो भने आज हामी जाँचिएका हौ भने यो कुरा तपाईँहरू सबैलाई र इजरायलका सबै जनतालाई थाहा होस्। नासरतका यीशु ख्रिस्ट यीशुको नामद्वारा जसलाई तपाईँहरूले क्रुसमा टार्नु भयो, जसलाई परमेश्वरले मरेकाहरूबाट बौराएर उठाउनु भयो, उहाँद्वारा नै यो मानिस यहाँ तपाईँहरूको सामु निको भएर उभिन्छ। अनि त्यसैले प्रभु येशूको प्रचार गर्न थाल्छ अनि त्यसपछि उनीहरू के गर्ने कसो गर्ने हुन्छ, आपत पर्छ उनीहरूलाई। स्वरपद हेर्नुहोस् न, उनीहरू छुट्टै सल्लाह गर्न चाहिँ एकछिन बाहिर निस्किन्छ अथवा नि उनीहरूलाई के अरे पत्रुसहरूलाई बाहिर निकाल्छन् र आपसमा के सल्लाह गर्छन् स्वरूपत, यी मानिसहरूलाई हामी के गरौँ, किनकि उनीहरूद्वारा साँच्ची नै एउटा प्रसिद्ध चिन्ह गरिएको छ, यो यरुसलमका सारा बासिन्दाका प्रकट भएको छ र यो हामी इन्कार गर्न सक्दैनौँ। निको त निकै भएछ, हाम्रो आँखाले देख्दैछौँ यहाँ। सत्रपद, तर यो कुरा मानिसहरूको बिचमा अरू बढ्दा नफैलियोस् भनेर हामी तिनीहरूलाई कडासँग धम्काउँ र अब उसो तिनीहरूले यस नाममा कुनै मानिससँग कुरा नगरून्। अनि त्यसैले उनीहरूले बोलाउँछन् अठार पद, अनि तिनीहरूले उनीहरूलाई बोलाए र येशूको नाममा पटक्कै कुरा नगर्नु न त शिक्षा नै दिनु भनी उनीहरूलाई हुकुम दिए। तर पत्रुस र योहन्नाले जवाब दिँदै उनीहरूलाई भने, परमेश्वरको भन्दा तपाईँहरूको कुरा वर्ता गरी सुन्नु चाहिँ के परमेश्वरको दृष्टिमा उचित छ र? तपाईँहरूले न्याय गर्नुहोस्, किनभने जुन कुराहरू हामीले देखेका र सुनेका छौँ तिनको विषयमा हामी नबोली सक्दै सक्दैनौँ। देख्नुहुन्छ, क्रिस्चियन प्रचार, यो सुसमाचारको प्रचारमा कुनै पनि त्यहाँ देखावटी कुरा थिएन, यो साँच्चै नै भएकै कुरा थियो। येशु ख्रिस्ट मरेर बौरी उठ्नु भएको थियो, न त पत्रुस कहाँबाट यस्तो साहस, जसलाई चाहिँ उनीहरूले सजिलै साथ मृत्युदण्ड दिन सक्थे, तर उसलाई कुनै डर छैन, हामी चुप लाग्दैनौँ, हामीले देखेका हौँ, हामीले सुनेका हौँ, हामी प्रचार गर्छौँ। अनि छ नि यहाँ त्यसपछि हामी पढ्छौँ बिस पदमा, के अरे एक्काइस पदमा, यसकारण उनीहरूलाई झन् बेसी धम्काएर तिनीहरूले उनीहरूलाई छोडिदिए, किनभने मानिसहरूले गर्दा तिनीहरूले उनीहरूलाई कसरी दण्ड दिने केही उपाय पाएन, किनकि जे भएको थियो त्यसको लागि सबैले परमेश्वरको महिमा गरिरहेका थिए, किनभने जसमाथि त्यो निको पार्ने चिन्ह देखाएको थियो त्यस मानिसको उमेर 40 वर्षभन्दा बढी थियो। अब हाम्रो विषयमा जाउँ, त्यो के भने उनीहरूलाई त्यहाँ धम्की 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 है, कसलाई धम्की सुन्न मन लाग्छ भने, तपाईँलाई मनपर्छ, मलाई त मन पर्दैन धम्की सुन्नलाई है, एकदम यहाँ मन दुख्छ है, तँलाई यसो गर्छु तँलाई यस्तो गर्छु यसो भन्दाखेरि त होइन न भन्नु न, हामीलाई झन् कान सुन्न मन लाग्छ, भाग्न मन लाग्छ। यिनीहरूलाई पनि अति नै यो धम्कीले चाहिँ उनीहरूलाई चाहिँ असर पारेको थियो। नठान्नुहोस्, उनीहरू चाहिँ फलाम र पित्तलले बनेका मान्छे त होइन नि, उनीहरू हामी जस्तै दुःख सुख भोग्ने मान्छे हुन्। अनि उनीहरू तुरन्त के गर्छन्, उनीहरू त्यो फन्दाबाट निस्किने बित्तिकै कहाँ जान्छन्, हेर्नुहोस् त, उनीहरू चाहिँ त्यही स्पदमा हामी पढ्छौँ, अनि छोडिएपछि उनीहरू कहाँ गए, आफ्नै साथीहरू कहाँ गए, विश्वासीहरू कहाँ गए। अनि उनीहरूले सुनाइदिए, हामीलाई यस्तो यस्तो भन्यो, उनीहरू भने हामी प्रार्थना गरौँ, ल हामी प्रार्थना गरौँ। अनि उनीहरू प्रार्थना गर्न थाले, प्रभु यो धम्कीलाई सुनिदिनुहोस्, हामीलाई चाहिँ साहस दिनुहोस्, हामीलाई चाहिँ यहाँ डर र त्रासभित्र हाल्न खोजिरहेछ, हामीलाई साहस दिनुहोस् भनेर प्रार्थना गर्छन्। तर याद गर्नुहोस्, उनीहरू कसका गएर यसरी प्रार्थना गएछ, आफ्नै विश्वासी दाजुभाइ दिदीबहिनीका। यसबाट देखिन्छ उनीहरू साँचो विश्वासी हुन्। उनीहरू चाहिँ त्यहाँबाट गएर चाहिँ बेकारले चाहिँ यो त हुँदैन रहेछ भनेर चाहिँ उनीहरू संसारका मान्छेहरूका गएका छैन, उनीहरू चाहिँ आफ्नै विश्वासी दाजुभाइका गएका छन्। त्यसरी देख्नुहुन्छ है, कोही चाहिँ चर्च आउँछन्, चर्चबाट फुत्किने बित्तिकै आफ्नै साथी कहाँ जान्छ, भनेको संसार, भनेको टिभी, भनेको मोबाइल, भनेको फेसबुक होइन, युट्युब, फिल्म, उनीहरूको साथी जान्छ यहाँ छ। तर यहाँ अर्को छ, उनीहरू चाहिँ सतावटमा परिरहेछ, उनीहरू कहाँ जान्छन्, आफ्नै साथी कहाँ जान्छन्, भनेको चाहिँ को परमेश्वरको सन्तानहरू। यसैबाट थाहा हुन्छ हामी कसलाई प्रेम गर्छौँ, यसैबाट हाम्रो साँचो परिवार प्रकट। प्रकट हुन्छ। तपाईँ कुन चाहिँ परिवारमा हुनुहुन्छ, धोकामा नपर्नुहोस् प्रियहरू। अब फेरि फर्केर जाउँ कैन, किनभने कुरा त त्यहाँ छ। अब हामीले चाहिँ के गर्यौँ भने कैनको घटनाको मौलिक त्यो खण्डमा जाउँ, अर्थात् जहाँ कैनले आफ्नो भाइलाई रिसमा मारेको घटना चाहिँ उत्पत्ति चार अध्यायमा छ। त्यसैले हामी चाहिँ उत्पत्ति चारको एकदेखि आठ पढ्नेछौँ। अनि उत्पत्ति चारको एकदेखि आठ, आदम र हवाको समयमा कैन हबिल दुईटा छोराहरू, अनि त्यो बेलामा अरू छोराछोरीहरू पनि जन्मिसकेका थिए। नठान्नुहोस् कि त्यहाँ खालि चारजना मात्र छन्, त्यो होइन, किनभने दुईजना वयस भइसकेका छन्। अनि पछि हामी थाहा पाउँछौँ कैनलाई जब चाहिँ त्यो ठाउँ छोडेर परमेश्वरले निकाला बात गरिदिनुहुन्छ उसलाई, ऊ चाहिँ डराइरहेछ मलाई कसैले मार्ला कि भनेर। भनेपछि त्यहाँ थुप्रै मान्छेहरू थिए, आदम र हवाबाट थुप्रै छोराछोरीहरू जन्मिसकेका थिए, अझ नाति नातिनीहरू भइसकेको अवस्था हुनुपर्छ त्यो बेलामा है, जसमध्येबाट नै कैनले एउटालाई चाहिँ बिहा पनि गर्छ। त्यसैले यहाँ चाहिँ खालि यहाँ चारजना मात्र छैन, खालि घटना चाहिँ फोकस चाहिँ कसरी गरिरहेको छ भने पवित्र आत्माले हामीलाई कैनको पाप, हाबिलको धार्मिकता, अर्थात् कैनको अविश्वास र हाबिलको विश्वास, अनि त्यो घटनालाई चाहिँ हामी हेर्न लागेको छौँ। ध्यान दिएर सुनौँ चारको एक। अनि आदम आफ्नी पत्नी हवामा गए, अनि ऊ गर्भवती भई र कैनलाई जन्माए र भनी, परम प्रभुबाट मैले एउटा पुरुष पाएको छु। अनि उसले फेरि त्यसको भाइ हाबिललाई जन्माए, अनि हाबिल भेडा बाख्राहरूको गोठालो भयो, तर कैन चाहिँ खेती गर्ने किसान भयो। अनि केही समयपछि यस्तो भयो, कैनले परमप्रभुका निम्ति जमिनको फलबाट एउटा भेटी ल्याए, अनि हाबिल उसले पनि आफ्ना बगालका पहिले जन्मेका पाठाहरूबाट र तिनका बोसोबाट केही ल्यायो। अनि परमप्रभुले हाबिललाई र उसको भेटी ग्रहण गर्नु भयो, तर कैनलाई र त्यसको भेटी उहाँले ग्रहण गर्नु भएन। तर कैन तब कैन साह्रै रिसायो र त्यसको मुख अँध्यारो भयो, अनि परमप्रभुले कैनलाई भन्नुभयो, तिमी किन रिसायो र तिम्रो मुख किन अँध्यारो छ? तिमीले असल गर्दा हो त के तिमी ग्रहण गरिँदैनौ र? तर तिमीले असल गर्दैनौ भने पापले ढोक्दैमा ढुकिरहेको छ, अनि त्यसको चाहना तिमी तर्फ हुन्छ, तर तिमीले त्यसमाथि राज्य गर। अनि कैनले आफ्नो भाइ हाबिलसँग कुरा गर्यो, अनि यस्तो भयो, जब तिमीहरू बारीमा थिए तब कैन आफ्नो भाइ हाबिलको विरोधमा उठ्यो र उसलाई माऱ्यो। र बाँकी खण्ड पनि पढौँ, सन्दर्भ अझ हामी यहाँ के भयो हेर्नु राम्रै हुन्छ। मारेपछि के भयो? अनि परमप्रभुले कैनलाई भन्नुभयो, तिम्रो भाइ हाबिल कहाँ छ? अनि त्यसले भन्यो, मलाई थाहा छैन, के म मेरो भाइको घोटालो र? तब उहाँले भन्नुभयो, तिमीले यो के गरेको? भूमिबाट तिम्रो भाइको रगतको आवाजले मलाई पुकारिरहेको छ, अनि अब तिमी यस पृथ्वीबाट श्रापित भएका छौ, जसले तिम्रो हातबाट तिम्रो भाइको रगत ग्रहण गर्नलाई आफ्नो मुख खोलेको छ। जब तिमी जमिनलाई खनजोत गर्छौ तब यसले अब उसो तिमीलाई आफ्नो उब्जनी दिने छैन, पृथ्वीमा तिमी भगुवा र डुलुवा हुनेछौ। अनि कैनले परमप्रभुलाई भन्यो, मेरो दण्ड मैले सहन सक्नुभन्दा ठुलो छ, हेर्नुहोस् आज तपाईँले मलाई यस पृथ्वीको सफाबाट निकाल्नु भएको छ, अनि म तपाईँको उपस्थितिबाट लुकिएको हुनेछु, अनि यस पृथ्वीमा म भगुवा र डुलुवा हुनेछु, अनि यस्तो हुनेछ जस कसैले मलाई भेट्टाउँछ त्यसले मलाई मार्नेछ। तब परमप्रभुले त्यसलाई भन्नुभयो, यसैले जस कसैले कैनलाई मार्ला त्यसलाई सात गुणा बदला दिइनेछ, अनि जस कसैले कैनलाई भेट्टाउला त्यसले त्यसलाई नमारोस् भनी परमप्रभुले त्यसमाथि एउटा चिनो लगाउनु भयो। अब मुख्य कुरा चाहिँ यहाँ हामी ध्यान दिन लागिरहेको चाहिँ पहिलो पदहरूमा हो, आदम र हवाको सहवास भएपछि हवा गर्भवती भएको छ अनि कैनलाई जन्माएको छ, अनि तुरुन्तै हवाले चाहिँ यस्तो पो भन्छ, हेर्नुहोस् त, हवाको मुखबाट निस्केको वचन यस्तो छ, उसले भन्छ, परमप्रभुबाट मैले एउटा पुरुष पाएको छु। कैन भन्ने शब्दको माने हिब्रू भाषामा कैन भनेको चाहिँ निजी केही सम्पत्ति है, आफूसँग भएको केही कुरा अथवा आधिकारिक कुरा मैले पाएँ मेरो है. अनि त्यसैले प्रत्येक सायद यहाँ के हुनसक्छ भने हवाले चाहिँ परमेश्वरको प्रतिज्ञालाई बिर्सेको छैन. उत्पत्ति 3:15 के भनेको छ भने स्त्रीबाट एउटा सन्तान हुनेछ जसले चाहिँ शैतानलाई चाहिँ नाश गर्नेछ. सायद यही हो कि कहिले नै अब हामीलाई धोका दिने शैतानलाई चाहिँ नाश गर्छ कि. तर समय बित्दै जाँदाखेरि त होइन जस्तो छ है. कहिले अरू बच्चाहरू जस्तै अटेरी भनेको नमान्ने अनि मुख लाग्ने अनि अनादर गर्ने आज्ञा नमान्ने त्यस्तो पो भयो. अनि पछि हाबिल जन्मदाखेरि चाहिँ हवा त्यति आशावादी छैन. हाबिललाई किन हाबिल भन्ने नाम दियो? अब हाबिलको अर्थ त हो बास अथवा सास है, एकदम व्यर्थ है, व्यर्थ रहेछ. अब पढ्दै जाउँ यहाँ के अरे हेर्दै जाउँ 3:5 पनि अघि जहाँ पढेको थियौँ यहाँ के भनेको छ 3:5 अनि केही माफ गर्नुहोस् त्योभन्दा अगाडि चाहिँ हाबिलले भेडा बाख्रा पाल्ने पेसा कैनले चाहिँ खेती किसान गर्ने पेसा अपनाएको छ. दुइटै पेसा आदरणीय पेसा नै हुन्, केही समस्या छैन पेसामा. अनि त्यसपछि 3:15 पढ्छौँ अनि केही समय पछि भनेर चाहिँ यहाँ अनुवाद गरेको छ अथवा यसलाई अक्षरश चाहिँ हिब्रूमा के भनेको छ भने अनि दिनहरूको अन्तमा. अनि त्यसैले धेरै बाइबल विद्वानहरूले के भन्छन् भने यो चाहिँ शनिबारको दिन थियो, दिनहरूको अन्तमा अथवा हप्ताको लास्टमा शनिबार है. अब के भने यो सम्भव छ है. उत्पत्ति 2:3 चाहिँ 2:3 चाहिँ 7 परमेश्वरले सृष्टि गर्न समाप्त गर्नुभएको अनि 7 चाहिँ परमेश्वरले अरू दिनहरूभन्दा आइतबार सोमबार मङ्गल इत्यादिभन्दा शनिबारको दिनलाई चाहिँ परमेश्वरले अलग गर्नुभएको भनेर र आशिष दिन भएको कुरा छ. एकचोटि पढौँ त उत्पत्ति 2:2-3 अनि 7 परमेश्वरले आफ्नो काम जो उहाँले बनाउनु भएको थियो सिद्ध्याउनु भयो. अनि 7 उहाँले आफूले बनाउनु भएको आफ्नो सबै कामबाट विश्राम लिनुभयो. विश्राम अनि परमेश्वरले 7 आशिषित पार्नुभयो र त्यसलाई पवित्र तुल्याउनु भयो किनकि त्यही दिन 7 शनिबार उहाँले आफ्नो सबै कामबाट विश्राम लिनुभयो जो परमेश्वरले सृष्टि गरेर बनाउनु भएको थियो. यो विश्राम दिन भनेर नै परमेश्वरले आज्ञा त दिनुभएको थिएन एउटा नियम अदब र विधिको रूपमा. विश्राम दिन पालन गर्नु भनेर चाहिँ सबभन्दा पहिलोचोटि आज्ञा गर्नुभएको चाहिँ इजरायललाई अनि विश्राम दिनको विधि दिनुभएको चाहिँ वास्तवमा इजरायल जातिलाई र इजरायल जातिलाई मात्र हो. यो बुझ्न आवश्यक छ. विश्राम दिन वास्तवमा परमेश्वर र इजरायल बिचको सम्बन्धको चिन्ह हो. विभिन्न चिन्हमध्ये एउटा चिन्ह चाहिँ के हो भने विश्राम दिन हो. त्यो चाहिँ तपाईँले टिपी राख्नुभयो भने प्रस्थानको 31:13-17 यो बताएको छ. इजरायल र परमेश्वर बिचको विशेष सम्बन्धको चिन्हको रूपमा चाहिँ विश्राम दिन दिनुभएको थियो. त्यसैले आदमको समयमा विश्राम दिन पालन गर्नुपर्छ भन्ने आज्ञा त थिएन तर आदमलाई के थाहा थियो भने यो 7 बारेमा चाहिँ केही न केही त्यहाँ विशेष छ किनभने त्यही दिनमा परमेश्वर आफ्नो सबै सृष्टि गर्नुभएको कामबाट विश्राम लिनुभयो. त्यही दिनलाई परमेश्वरले पवित्र तुल्याएर आशिषित पनि पार्नुभयो. अनि त्यसैले जब हामी उत्पत्ति 4:3 चाहिँ कैन बलिदान चढाउन आएको हाबिल बलिदान चढाउन आएको देख्छौँ नि नठान्नुहोस् कि यो चाहिँ एउटा सामान्य घटना थिएन है. उनीहरूले धेरै समक्ष कि योभन्दा अगाडिदेखि नै बलिदान चढाउँदै आएका थिए ठिक प्रकारले कैनले पनि हाबिलले पनि किनभने आदम हवाले नै सिकाएको हो अनि हामी त्यो हेर्नेछौँ. अनि खालि 81 अब 2 चलाउन लागेको होइन कि उनीहरूले उहिलेदेखि गर्दै आएको कुरा हो तर एक दिन चाहिँ यस्तो भयो कि कैनले चाहिँ बलिदान यस्तो ल्यायो जुन परमेश्वरले चाहिँ ल्याउन भन्नुभएको थिएन. र ल्याउनु पर्छ भनेको बलिदान हाबिलले चाहिँ ल्यायो तर कैनले ल्याएन. अनि हाबिलले चाहिँ आफ्नो बगालबाट ल्याएको पहिलो वर्षको पाठो बोसोलाई ग्रहण गर्नुभयो र हाबिललाई पनि ग्रहण गर्नुभयो. कैनले चाहिँ जमिनबाट खनजोत गरेर ल्याएको उसको खेती किसानको फलहरू जे थियो है अन्न थियो अथवा कुनै होइन के थियो उसले जे ल्यायो त्यो चाहिँ परमेश्वरले इन्कार गर्नुभयो. ठुलो प्रश्न अब उठ्छ किन किन इन्कार गरियो. हामी पढ्दै जाँदा चाहिँ वास्तवमा जवाफ नै आउँछ. अनि अझ हामी बाइबलको अरू खण्डहरूसँग तुलना गरेपछि अझ यो प्रश्नको जवाफमा प्रकाश पार्छ. सबभन्दा पहिला चाहिँ त्यसैले यही खण्डमा चाहिँ हेर्नेछौँ. यहाँ देख्छौँ कि काइन चाहिँ रिसाएको छ अनि उसले चाहिँ किनभने मेरो भेटी ग्रहण नगर्ने भनेर अनि त्यसपछि उसको मुख अँध्यारो भएको छ अनि भाइसँग डाहा गरेको छ अनि भाइलाई मारेको छ. अब हेर्नुहोस् है अनि त्यसैले पहिलो योहन्नामा चाहिँ योहन्नाले भन्छ हामीले सुरुदेखि हामीलाई बताएको समाचार आज्ञा यो हो हामीले आफ्नो भाइलाई प्रेम गर्नुपर्छ. कैन जस्तो होइन है त्यहाँबाट सुरु भएको छ है. अनि यहाँ कैन जस्तो होइन, कैन चाहिँ सबभन्दा पहिलो जन्मेको बच्चा हो. आदम र हवा जन्मे होइन, कैन चाहिँ पहिलो जन्मेको बच्चा यो संसारमा. लगभग आजभन्दा 6000 वर्ष अगाडि आदम र हवाले पाप गरेपछि कैन जन्मयो अनि ऊ चाहिँ आफ्नै भाइको हत्यारा भयो. त्यसैले यहाँ भन्दैछ यदि हामी चाहिँ परमेश्वरको सन्तान हो भने हामी कैन जस्तो काम गर्ने छैनौँ. कैनले आफ्नो भाइलाई प्रेम गरेन तर उसलाई माऱ्यो. अनि पहिले योहन्नामा चाहिँ हामी फर्केर जाँदाखेरि पहिले योहन्नामा पहिले योहन्ना अनि किन उसको बलिदान इन्कार गरियो त्यो अहिले हेर्नेछौँ. तर एक दुईवटा कुरा यहाँ पहिलो योहन्ना तिन कैन जस्तो होइन भनेपछि त्यहाँ के भनेको छ भने कैन जस्तो होइन जो चाहिँ त्यस दुष्ट बाटोको थियो भने चाहिँ यो भनेको के हो. त्यस दुष्ट भनेको छ शैतान. योहन्ना एकदम स्पष्ट वक्ता थिए. उसले चाहिँ नयाँ नियममा 6-6 पटक शैतानलाई चाहिँ नयाँ नियमभरि शैतानलाई चाहिँ त्यो दुष्ट भनेर बताएको छ. दुईचोटि चाहिँ प्रभु येशूले यसरी भन्नुभयो अनि 4 चोटि बाँकी चाहिँ योहन्नाले नै होइन 2:12-13 3:12 5:18 है अनि प्रभु येशूले चाहिँ मत्ती 13:19-38 हो. अनि एउटा कुरा चाहिँ हामीले हेर्नुपर्छ प्रभु येशूले आफ्नो शत्रुहरूसँग कुरा गर्नुहुँदाखेरि भन्नुभएको कुरा योहन्ना 8:10 मसँग पठाउनु त कृपया
योहन्ना
8:5 समय त सके छ मैले है अब मेरो घडी ल्याइनँ है हुन त बहाना त छैन मलाई यहाँ तर योहन्ना 8:5 खास 44 पद हो जहाँ चाहिँ प्रभु येशूले चाहिँ आफ्नो शत्रुहरूलाई भन्नुभयो तिमीहरू आफ्ना बाबु शैतानबाटका हो अनि आफ्नै बाबुका कुइच्छाहरू पुरा गर्न चाहन्छ जो सुरुदेखि नै हत्यारा थियो. देख्नुभयो शैतान चाहिँ आत्मिक बुवा पनि रहेछ. कसको बुवा रहेछ? प्रभु येशूलाई घृणा गर्नेहरूको बुवा रहेछ. आत्मिक बुवा प्रभु येशूलाई मार्न चाहन्थ्यो अनि क्रुसमा मार्नुपर्छ भनेर यी फरिसी शास्त्रीहरूले नै रोमी सरकारलाई कर गरेको हो. अनि खालि एउटा कुरा गरेर हामी अन्त गर्छौँ. हामी चाहिँ कैनको हत्याबाट चाहिँ एकदम सिक्ने केही कुराहरू एउटा कुरा चाहिँ हामी एकदम होसियार हुनुपर्छ आफ्नो जीवनमा डाहा भन्ने कुरा सिध डाहा उसको भाइको डाहा गरेको छ. डाहाले चाहिँ कहाँ पुर्याउँछ? रिसमा पुर्याउँछ. रिस र घृणामा पुर्याउँछ. जसलाई डाहा गर्छौँ हामी उसलाई प्रेम गर्दैनौँ, उसलाई त घृणा गर्छ. अनि घृणाले कहाँ पुर्याउँछ? घृणाले चाहिँ हत्यामा पुर्याउँछ. विश्वासीहरू पनि डाहा गर्न सम्भव छ? सम्भव छ. दुष्टहरूको खलिफा जब देख्छौँ, अविश्वासीहरू खुसी साथ उनीहरू झुट बोल्दा, ठग्दा, दुई नम्बर काम गर्दा, उनीहरू धन कमाउँदाखेरि हामीलाई डाह लाग्न सक्छ। तर हामी जहिले पनि याद गर्नुपर्छ कि यसबाट चाहिँ आफूलाई जोगाउनुपर्छ, यत्नसित आफ्नो हृदयलाई राख्नुपर्छ। भजन सङ्ग्रह 37, भजन सङ्ग्रह 73 यसकै विषयमा चाहिँ शिक्षाहरू हुन्। अनि साथै हामी चाहिँ पापपूर्ण रिसबाट पनि एकदम होसियार हुनुपर्छ हामी विश्वासीहरू पनि। कसरी हामी पापपूर्ण रिसबाट जोगिने भने प्रार्थनाद्वारा। प्रार्थनामा चाहिँ हामी प्रभुमा आफ्नो पापहरू स्वीकार गर्ने, अनि अर्को चाहिँ पवित्र शास्त्रमा मनन गर्ने। बाइबलका पदहरू 4:31-32 होइन, सबै क्रोध रिस जहा कला यी सब तिमीहरू टाढा गरी बरु तिमीहरू कमलो मनका क्षमाशील हो भनेर भन्नुभएको छ। दयालु हो, यस्ता पदहरू 1 Corinthians 13 प्रेमले खुबै सहन्छ अनि प्रेमले डाहा गर्दैन, प्रेमले खराबी सोच्दैन, भलाइ सोच्छ इत्यादि। त्यो पदहरू मनन गरेर चाहिँ हाम्रो हृदयलाई चाहिँ यस्ता पापहरूबाट जोगाउन सक्छ। मैले तपाईँको वचन आफ्नो हृदयमा लुकाइरहेको छु, यसद्वारा नै तपाईँको विरुद्धमा पाप नगरौँ भनेर भनेछ बाइबलले। भन्छ रिसाओ तर पाप नगर, घाम अस्ताउनुभन्दा पहिले तिमीहरूको रिस मरोस्। तपाईँलाई रिस उठिरहेछ, तपाईँ चाहिँ सुत्न लागिरहनु भएको छ भने तपाईँ सुत्नु हुँदैन, तपाईँले चाहिँ त्यो रिस मार्नुपर्छ अनि सुत्न जानुहोस्। तपाईँलाई नै खान्छ नत्र भने। त्यसैले अघि चाहिँ हामीले भजन सङ्ग्रह 37 पढेका थियौँ, दुष्ट कर्म गर्नेहरूको कारणले मनलाई अमिलो नपार, न त कुकर्मीहरूलाई तिमीले डाह गर। परम प्रभुमा अडेस लाग, धीरसँग उहाँको बाटो हेर। आफ्नो बाटोमा सफल हुने मान्छेको कारणले र दुष्ट युक्तिहरू पुरा गर्ने मान्छेको कारणले मनलाई अमिलो नपार, रिस थाम र क्रोधलाई त्याग, मनलाई अमिलो नपार, निश्चय खराबी मात्र निस्किन्छ। कहिले त हामीलाई माऱ्यो, खराबी निस्क्यो, अनि हामी चाहिँ यी खण्डहरूबाट सिक्छौँ। विश्वासीले एकअर्कालाई प्रेम गर्नुपर्छ, प्रेम परमेश्वरबाट छ। के तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ? त्यो देखिन्छ, देखिन्छ, त्यो चाहिँ देखिने कुरा हो। अनि तपाईँको जीवनमा प्रभुलाई देख्न सकौँ अरू आउँछ। प्रार्थना गर्नुहोस्।